تفسیر دیکھیں گے. اللہ تعالیٰ کی نعمتوں کا تذکرہ جاری ہے, پیچھے بھی ہم نے کچھ نعمتیں دیکھی اور پوری سورت جو ہے واقعی اللہ تعالیٰ کی بہت ساری نعمتوں کا ہمیں احساس دلا رہی ہے. انہی میں سے ایک بہت بڑی نعمت گھر, گھروں کا تذکرہ ہے. وَاللَّهُ جَعَلَ لَكُم مِّن بُيُوتِكُمْ سَكَنًا وَجَعَلَ لَكُم مِّن جُلُودِ الْأَنْعَامِ بُيُوتًا, اور اللہ ہی نے اپنے فضل و کرم سے بنایا ہے تمہارے لیے تمہارے گھروں کو آرام اور سکون کی جگہ, اور بنائے ہیں تمہارے لیے جانوروں کے چمڑوں سے گھر یعنی خیمے, تستخفونہا جنہیں تم ہلکا پھلکا پاتے ہو, یوم زعنکم سفر کے دن, و یوم اقامتکم اور اقامت یعنی قیام کے دن, و من اسوافہا اور اسی نے بنائے بھیڑوں کی صوف یعنی اون سے, و اوباریہا اور اونٹوں کی اون سے, و اشعاریہا اور بکریوں کے بالوں سے, کیا بنائے اساسم و متعان مختلف گھریلو سامان اور استعمال کی چیزیں, الہین ایک وقت مقرر تک. اس میں اللہ تعالیٰ نے انسان کی ضرورت کی جو بہت بنیادی چیزیں ہیں ان کا تذکرہ کیا. سب سے پہلی چیز کیا ہے جو اللہ تعالیٰ نے یہاں بیان کی, وہ بیوت ہیں, اور بیوت بیت کی جمع ہے, بات یا بیت تو کہتے ہیں رات بسر کرنا. تو گھر کیا ہے؟ جہاں رات بسر کی جائے, جہاں انسان رہے. اور امام قرطبی کہتے ہیں کہ جو تمہارے سر سے بلند ہو اور تم پر سایہ کرے وہ چھت ہے, اور جو چیز تمہارے وجود کو اپنے اوپر اٹھائے وہ زمین ہے, اور جو چیز چاروں طرف سے تمہارا پردہ کر دے وہ دیواریں ہیں, اور جب یہ ساری چیزیں جمع ہو جائیں تو وہ بیت ہے. یہ ہے ایک گھر کی ڈیفینیشن. ہمارے ہاں گھر ایک بہت بگ ایشو بن گیا آج کے دور میں. پہلی وجہ تو یہاں سمجھ لیجئے کہ گھر بنانے کا اصل مقصد دل اور جسم کا سکون ہے, سکنن کا لفظ. اور سکون مٹی سے نہیں ملتا, سکون سیرامکس ٹائل سے نہیں ملتا, فانوسوں سے نہیں ملتا, بڑی بڑی کھڑکیوں سے نہیں ملتا, میچنگ کرٹن سے نہیں ملتا. سکون ملتا ہے جب بندے کا دل خوش ہو, جب وہ اپنے آپ کو مطمئن پائے کہ واقعی جو مجھے کرنا تھا میں نے کر لیا, جیسی چیز میں چاہ رہا تھا مجھے وہ مل گئی. تو گھر اصل میں تکلفات سے پاک ہونا چاہیے. گھر کے اندر بیوی ہے تو اس کی پوری کوشش ہونی چاہیے کہ وہ سکون کا سبب بنے. شوہر ہے تو اس کی خواہش ہونی چاہیے کہ جب میں گھر میں آؤں تو گھر والے میرے آتے ہی سکون محسوس کریں. گھر کو اتنا نہیں سجا دینا چاہیے کہ وہ گھر اور میوزیم میں کوئی فرق ہی نہ دکھے, اور نہ اتنا زیادہ اس کو سجا دیا جائے کہ لوگوں کے آنے پہ ہی پابندی لگ جائے. آپ سکون حاصل کرنے کی کون کون سی چیزیں اپنے ذہن میں لا سکتے ہیں؟ ویسے تو کچھ لوگ دوائیاں کھاتے ہیں نا سکون کے لیے, وہ تو اصل میں سو جاتے ہیں نا, وہ سکون تھوڑی ملتا ہے, وہ تو ایک قسم کا اسکیپ ہے. لیکن اصل میں آپ دیکھیے کہ آپ بیٹھے ہوئے ہیں, امیجن کریں ایک دم کوئی اونچی آواز سے بولنے لگ جائے تو آپ کہتے ہیں میرا سکون درہم برہم ہو گیا. زور زور سے برتن لگیں, کھٹکھٹ ہونے لگے, کوئی لڑنے لگ جائے, سکون ختم ہوا نا. تو اللہ تعالیٰ بتا رہا ہے کہ تم گھروں کا سکون اپنی آوازوں کو نیچا رکھ کے چلاؤ. ہم سب اگر اپنے گھر کو سامنے تصور میں لائیں, کیونکہ عموماً تو ہم اپنے گھر میں خود ہی ہوتے ہیں نا, دوسرے آتے ہیں اس وقت تک تو وہ گھر سے زیادہ ہوٹل لگ رہا ہوتا ہے, ہر چیز بہت اچھی لگ رہی ہوتی ہے, اور ایسے لگتا ہے کہ واہ کیسے یہ تو اتنے اچھے طریقے سے رہتے ہیں. لیکن جب بھی کوئی بندہ اکیلا اپنے گھر والوں کے ساتھ ہو تو اس وقت کیا واقعی گھر سکون کا سبب بنتا ہے؟ پیچھے ہم نے دیکھا کہ بیوی کو بھی اللہ تعالیٰ نے ایک نعمت کے طور پہ پیش کیا, تو ایک بیوی ہونے کے ناطے, ایک ماں ہونے کے ناطے, ایک بہن ہونے کے ناطے ہر عورت کی بھی یہ ذمہ داری ہے کہ وہ ہر ممکن طریقے سے اپنے گھر کو پرسکون بنائے. سب سے پہلے اس کو صاف ستھرا رکھے, کیونکہ گندے گھر میں کبھی سکون نہیں ملتا. پھر آرگنائزڈ گھر ہو, ڈس آرگنائزڈ جگہ پہ بیٹھ کے کم از کم میں تو خوش نہیں رہتی, اور یقیناً آپ بھی نہیں رہتے ہوں گے. ہر انسان کی فطرت میں اللہ نے یہ چیز رکھی ہے. بعض دفعہ آپ بیٹھتے ہیں تو ایک ایسا خاص ماحول ہوتا ہے کہ آپ کے دل کے اندر سے باتیں نکلنے لگتی ہیں, آپ گھر جاتے ہیں گہرے سکون کی سانس لیتے ہیں. کیوں؟ کہ آپ کو لگتا ہے کہ آپ یہاں ہر چیز صاف ستھری ہے. پھر اسی طرح گھر کو خوشبودار ہونا چاہیے, بدبو اور مسالوں کی بوئیں اور پرانے کپڑوں کی بدبو آ رہی ہے, اور کہیں کچھ ایسے گھر پرسکون نہیں ہوتے. फिर घर में रहने वालों की आवाज़ों से सुकून होना चाहिए। इतनी आवाज़ से बात किया करें घरों में भी कि बस सांप के सामने वाला बंदा सुन ले। बस दफ़ा हम जब ख़ास तौर पर फ़ोन पर बात करते हैं ऐसे लगता है सारे ही बहरे हैं। और अच्छे भले वो जो लोग सोच रहे होते हैं कि मैं सात समंदर पार बात कर रहा हूँ उसकी तो छोड़ें, जो साथ बैठे हैं उसका क्या हाल हो रहा होगा। और कुछ लोग लिटरली टेलीफोन पे ऊंची बोलते हैं, उनको ऐसे लगता है कि बात मेरी आई नहीं रही, हालांकि उधर वालों ने भी रिसीवर ज़रा दूरी किया होता है कि भाई ज़रा आहिस्ता बोले, अब इनको कैसे रोके। तो इंसान के अंदर तहम्मुल होना चाहिए। घर को बहुत ज़्यादा कम्फर्टेबल आप कर सकते हैं, लेकिन इतना कम्फर्ट भी ना हो कि वो फिर हमारी रूह के सुकून यानी नमाज और इबादत से हमें दूर कर दे। लेकिन हकीकत यह है कि अल्लाह ताला की रहमत है। आज के हालात की बात कर सकती हूँ कि जैसे आजकल बाहर बहुत लो टेम्परेचर है ना, माइनस में चलता है। अब आप घर को अगर एकदम बहुत ज़्यादा गर्म कर लेते हैं, आपका घर से निकलने को दिल ही नहीं चाहेगा। आप सोच लें कि वो मर्द जो हमेशा मस्जिदों में जाके नमाज़ पढ़ते हैं, अगर इन सर्दी के दिनों में मस्जिद में नहीं जाके पढ़ रहे तो उसकी वजह क्या है कि घर बड़ा कम्फर्टेबल हो गया। जो लोग इल्म के लिए निकलते हैं, कुरान के लिए निकलते हैं, दीन की खिदमत के लिए निकलते हैं, और आजकल मुश्किल लग रहा है, आप घर जाके आज थोड़ा सा टेम्परेचर कम कर दें, बस कूल रखें, थोड़ा सा कपड़े पहन के भी अपने आप को गर्म करें। फिर कहते हैं कपड़े पहने ही नहीं जाते, बाहर जाते हैं कोट पहन लेते हैं, घर में आते हैं तो लॉन पहन लेते हैं। क्यों लॉन पहनते हैं? आप मोटे कपड़े घर में नॉर्मल पहने, लेकिन इतना बस एक, मैंने ये नहीं अब कहा कि आपको एक टेम्परेचर ही बता दें कि वही सेट कर दें, हर एक की अपनी हिसाब होता है। लेकिन याद रखें, हम जब अपने जिस्म को बहुत कंफर्टेबल कर लेते हैं तो हम काम नहीं करते। मैं आई थी तो मैं स्वेटर पहनना था, लेकिन मैंने फील किया पढ़ाने से पहले कि मैं कंफर्टेबल नहीं फील कर रही, मैंने उतार दिया और अब मैं बिल्कुल रिलैक्स हूँ। बाहर जाते हुए भी जो पहनना होगा वो पहन लेंगे। बहुत ज़्यादा ख़ुद को पूछना नहीं चाहिए। हम जब हर वक्त अपनी फिक्र करते ना, अब यहाँ से हवा आ रही है, अब ये सुराख बंद है, अब फ्लोर की हीट ख़राब हो गई, अब दीवारों की ख़राब हो गई, अब छत की हो गई, तो यकीन करें कि हम फिर उसी में खोके रह जाते हैं। सकनन, सुकून हो, तुम्हें अपने आखरत के घर की भी याद दिलाए तुम्हारा घर। हाँ, तुम देखो साफ़ सुथरा घर है, अच्छे तरीके से तुमने रखा है, साफ़ खाना पके अच्छे तरीके से हो, अच्छा लगेगा। कोई वेस्टर्नाइज किस्म का घर ज़रूरी नहीं है कि इटालियन किचन हो और अमेरिकनाइज किस्म के आपके कैबिनेट्स हों तो फिर ही घर खूबसूरत होता है। साफ़ सुथरा सीधा सादा घर भी बंदे को सुकून देता है, और बाज़ दफ़ा बहुत कॉम्प्लिकेटेड घर भी सुकून नहीं देते। मुझे किसी ने ईमेल में भेजा, ऐसे ही लोग भेजते रहते हैं ऐसी ऐसी चीज़ें ना, कि द मोस्ट ब्यूटीफुल हाउस इन दिस वर्ल्ड उसका टाइटल मिला। अब मैं आपको नहीं बताती, फिर आप भी कहेंगे कहाँ है, हमें भी दिखाएं, हम भी जाके देखें। तस्वीरें भेजी हुई थी, मुझे तो कोई खूबसूरत नहीं लगा, शायद हमारी मत्ती मारी गई है पढ़ पढ़ के और पढ़ा के। मैंने कहा अच्छा ये मोस्ट ब्यूटीफुल है, अच्छा ठीक है। फिर कोई मोस्ट ब्यूटीफुल ये, कोई मोस्ट ब्यूटीफुल इस तरह की चीज़ें लिखी हुई थी, कुछ भी नहीं है। इस दीवार के ऊपर आप चांदी के वर्क लगा लें, आपके ये चांदी की दीवार है तो वो बन जाती है, कुछ भी नहीं होता। एक और किसी के घर की खबर आई हुई थी, पता नहीं वैसे लोग घरों की मुझे क्यों भेजते हैं ज़्यादा, औरों को भी भेजते ही होंगे, लेकिन कोई फुटबॉल या कोई प्लेयर है कोई, तो वो अपना घर बेच रहा है, ने वो अपना घर जो है लगाया हुआ है कि कोई देखे, तो वो लोग उसकी पूरी एक जैसे वो एक स्लाइड शो चलता है ना, वो ईमेल्स में भेज रहे हैं कि देखें ये घर है, और वो एक और उसकी बीवी। मैं सोचती थी ये घर नहीं, ये तो होटल लग रहा है, होटल तो होता तो फिर तो माना जाता, ख़त्म हो जाती बात। एक और बड़ी प्यारी बात इस बात से याद आ गई, एक ईमेल में किसी ने भेजी थी, एक शख्स था तो उसका गार्डन था जैसे होती अपना फॉर्म टाइप कह लीजिए, तो वही चीज़ है ना जो पास होती तो उसकी कदर नहीं होती, तो उसको लगा कि ये कोई इतना अच्छा नहीं, मैं इसको बेच देता हूँ। अब बेचने के लिए उसने क्या करना था कि एक बड़ा खूबसूरत एडवर्टाइजमेंट बनाना था, इश्तहार, कि जिसके बेस पे वो उसको पब्लिसाइज कर सके, उसका इश्तहार दे। उसका एक दोस्त था, वो शायर था, बहुत अच्छी बातें लिखता था। उसने अपने दोस्त को कहा कि देखो तुम मुझे मेरे इस बाग की खूबसूरती पर कुछ जुमले लिख दो ताकि मैं इसको एडवर्टाइज़ करूँ और ये जल्दी से बिक जाए। उसने कहा ठीक है। अब उसने वो जो जुमले लिखे ना, तो वो जुमले थे भी बड़े खूबसूरत। उसने कहीं सूरज की बातें की, कहीं किरणों की बातें की, दरख्तों की। फिर उसके बाद कुछ अरसे के बाद वो शख्स अब जो शायर था अपने दोस्त को मिला, कहने लगा कि क्या तुम्हारा वो बाग बिक गया? तो कहने लगा नहीं, मैंने इरादा बदल दिया। कहा क्यों तुमने बदल दिया? कहेंगे तुम्हारी वो पोएम पढ़ के मुझे एहसास हुआ कि मेरा बाग इतना खूबसूरत है, तो मैंने उसके बाद कहा कि मुझे नहीं बेचना। और हकीकत भी यही है, आप प्यार वाली नज़र अपने सादे से घर पर डालें, आप कहेंगे होम स्वीट होम, और आप एक हसरत बड़ी नज़र डाल लें किसी मट्टी के घर पर, आप कहते हैं हाय کہاں ہے، کدھر ہے، کون ہے، اپنے گھر کو پسند کریں۔ اللہ نے اس میں سکون دیا ہے، کوشش کریں کہ انہی گھروں سے ہمیں آگے کے گھر مل جائیں، یہ ٹوکن بن جائیں گھر ہمارے آخرت کے گھر کے۔ وَجَعَلَ لَكُم مِّن جُلُودِ الْأَنْعَامِ، جلود جلد کی جمع ہے، جلد کہتے ہیں سکن کو، یہ آپ کی ساری جس کو آپ کہہ سکتے ہیں لیدر کی چیزوں کی اب یہاں بات آنے لگی ہے۔ اللہ تعالیٰ کہتے ہیں جانوروں کے چمڑوں سے، انعام کے چمڑوں سے گھر بنائے، بیوتن گھر، یہ کون سے ہوتے ہیں؟ خیمے، آج بھی بنتے ہیں، آج کل تو سنتھیٹک زیادہ بنتے ہیں نا، پہلے دور میں خانہ بدوش لوگ جو ہوتے تھے یہ جانوروں کی کھالوں کو چیر چار کے باندھ کے اس کے گھر بنا لیتے تھے، اور کیسے ہوتے تھے یہ گھر ان کے، تستخفونہا، تم ان کو ہلکا جانتے ہو، خاف آفا اس کا روٹ ہوگا، آپ دیکھیے کہ ہلکا پھلکا جانتے ہو، کتنے ہلکے ہوتے ہیں کہ ایک دن ادھر اٹھے لگا لیتے تھے۔ مکہ والوں کا بھی یہی کچھ حال تھا، عام طور پہ بھی دیکھا گیا کہ جن کے گھر بڑے ہلکے ہوتے ہیں ان کے لیے اٹھنا آسان ہوتا ہے۔ میں جب یہ آیت تیاری کر رہی تھی تو میرے ہی نظریں اس آیت پہ رک گئیں، اس لفظ پہ رک گئیں، پھر میرے دل میں آیا کہ آپ کا امتحان لیتی ہوں، اپنا بھی لینا چاہیے کہ کیا ہم اپنے گھر کو ہلکا پھلکا پاتے ہیں؟ ہم کہیں بھی موو کرنا چاہیں کسی وجہ سے بھی، دین یا دنیا کے لیے، سب سے بڑی رکاوٹ ہماری کیا ہوتی ہے؟ گھر۔ کس کو آسان ہوگا؟ تستحفونہا، ہلکا پھلکا چار چھ چیزیں ادھر نہیں ادھر جا کے پھر مل جائیں گی، کیا کرنی ادھر ہی دے جاؤ۔ اور بالفرض کوئی موو کرنا چاہتا ہے تو میں نے امریکہ میں رہتے ہوئے دیکھا، اکثر لوگ جاتے آتے رہتے ہیں، کبھی جاب کی وجہ سے کبھی کچھ، موو ہوئے تو ہر وقت گیرج سیلس لگی ہوئی ہیں، گھر سیل پہ ہیں، چیزیں سیل پہ ہیں، پورا تقریباً کہتے ہیں کہ 7-8 مہینے پہلے لوگ کام کرنا شروع کرتے ہیں، اور 1 سال لگ جاتا ہے گھر کو خالی کرتے ہوئے، چھوٹی چھوٹی چیزیں، برتن، وہی چیزیں جس کو آپ نے شوکیسوں میں سجائی ہوتی ہیں اور لوگ ہا ہو کر رہے ہوتے ہیں، کل وہی لوگ $1-2 کی بیچ کے جا رہے ہوتے ہیں کہ ہم نے تو جانا ہی ہے تو ہم سے لے لو۔ اپنے گھروں کو ہلکا کریں اگر بھاگنا چاہتے ہیں۔ اب دیکھیے کہ جن کو تیز بھاگنا ہوتا ہے نا، وہ بہت بھاری کپڑے پہن کے بھی نہیں بھاگ سکتے، کبھی پلیئرز کے کپڑے دیکھا کریں، کبھی کھلاڑیوں کو دیکھا کریں، کتنا تیز بھاگتے ہیں۔ ہم نے اس دنیا میں تھوڑی چل کے رہنا ہے کہ ادھر ہی بیٹھے رہیں اور اپنے گھروں کو سجاتے رہیں، اس کا یہ ہرگز مطلب نہیں کہ گھر گندا رکھیں، اس کا ہرگز یہ مطلب نہیں کہ اب آپ اپنے گھروں سے کیئر لیس ہوں، ضرورت کی ہر چیز رکھیں، لیکن ہر وہ چیز جو آپ کا ایکسٹرا ٹائم لے رہی ہے نکال دیں، ہر وہ چیز جو آپ کا ایکسٹرا منی لے رہی ہے نکال دیں، ہر وہ چیز جو آپ کی ایفرٹ لے رہی ہے، آپ کی سوچ لے رہی ہے، ڈسٹریکشن ہو رہی ہے۔ میں فیل کرتی ہوں چھوٹے سے کمرے میں بیٹھ کے بندے کو جو پڑھنے اور پڑھانے کا مزہ آتا ہے وہ بڑے کمرے میں بیٹھ کے نہیں آتا، وجہ کہ ہماری سوچ ڈائیورٹ ہوتی ہے۔ آپ ازما کے دیکھیں، جب آپ اپنے ٹیسٹ کی تیاری کر رہے ہوتے ہیں نا، خاص طور پہ پارے کے، آپ کسی بالکل اپنے گھر کے ایسے کمرے میں بیٹھیں جہاں کوئی چیز ادھر ادھر نہ ہو، اگر آپ کے کوئی کلوزٹ ہے تو اس کو چوز کریں، اپنا چھوٹا سا اسٹڈی ٹیبل بنائیں، اس سامنے دیوار پہ کچھ نہ ہونا چاہیے، سمپل صاف ستھری چیزیں، اگر ایک کمپیوٹر ہے، ایک بک رکھی ہے، کچھ رکھا ہے، تو آپ دیکھیں گے کہ جذب زیادہ ہوگا۔ جیسے اگر میں اپنے آپ کو یہاں ہی بیٹھے، ایون ہم یہاں ایک کلاس روم میں بیٹھے ہیں، لیکن میرے سامنے بہت ساری ڈسٹریکشنز ہیں، تو میں اگر کچھ یہاں یاد کروں گی مجھے مزہ نہیں آئے گا، لیکن یہاں سے اٹھ کے اگر میں آفس میں چلی جاتی ہوں اور اندر میں دروازہ بند کر کے بیٹھتی ہوں تو مجھے ایسے لگے گا کہ میرا ذہن فوکس ہو گیا ہے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ہلکے پھلکے گھر جو ہوتے ہیں وہ انسان کو ایزی لگتے ہیں، یوم زعنیکم، سفر کے بھی دن، یعنی سر پہ اٹھایا گھر چل پڑے، جہاں دل چاہا وہاں چھت اپنی لگائی اور ایک کیل کو ٹھوکا اور گھر بن گیا۔ وہ یوم اقامتکم، اور اقامت کے دن بھی، ہمارا حال کیا ہے، دونوں میں مشکل ہے، گھر اپنے تو بھرے سو بھرے ہیں، کبھی سفر پہ جا کے تو دیکھیں جو ٹوکریاں ہماری کھانے کی نکلتی ہیں اندر سے، پکنک پہ کیا چلے جائیں جب تک ہم 4-6 کھانے اور ڈسپوزیبل پلیٹیں اور نہ جانے کیا کچھ لے کے نکلتے ہیں۔ ہاں میں سوچتی ہوں کہ اگر ہم پاکستانی چاند پہ جائیں گے تو 7 کھانا ضرور سب سے زیادہ لے کے جائیں گے، ان کو ایکسٹرا سروس دینی پڑے گی۔ ہم صرف چند گھنٹے جہاز میں بیٹھتے ہیں تو ہماری پوری کوشش کیا ہوتی ہے کہ کھانے میں کیا ملے گا، ہاں وہاں جاتی کیا ہوگا۔ ایک دفعہ ایک فلائٹ میں تھی تو ابھی جہاز زمین پہ تھا تو بیچارہ کوئی اللہ تعالیٰ کا بندہ ہی تھا، اچھا ہی تھا، تو یا تو پہلی دفعہ آیا ہوگا یا کسی سے شرط لگا کے آیا ہوگا کہ آج میں دیکھنا کتنی دفعہ ایئر ہوسٹس کو بلاتا ہوں اور کچھ، تو سب نیچے بیٹھے ہیں تو اس نے بیل کی، ایئر ہوسٹس جی، کہتا ہے چائے لاؤ، اس نے بھی آگے سے بڑا اچھا جواب دیا، کہتی جہاز کے دروازے تو بند ہونے دیں۔ تو بعض دفعہ ہمارے سفر بھی آسانی کے نہیں رہتے نا، اس لیے انسان کو لائٹ رکھیے، اپنے آپ کو لائٹ مائنڈیڈ، دیکھیے لائٹ مائنڈیڈ بندہ جو ہوتا ہے نا وہ ہمیشہ خوش رہتا ہے، وہ پریشان نہیں ہوتا، اس پہ سفر کا بھی نہیں اثر آتا، وہ سفر میں بھی ریلیکس ہے، اٹھتے ہی آ کے کام بھی کرنا شروع ہو جائے گا، और जो भोजन होते सारा रास्ता खाते रहते हैं, आके फिर सोते रहते हैं दो दो दिन, है हल्के फुल्के रहे। आज की शायद के अंदर आपको जो मैसेज मिल रहा है ना वो लाइट, अब वेट तो लाइट आपका होगा अपने अल्लाह के हुक्म से ही होगा, कुछ का अल्लाह की तरफ से होता है, कुछ का खुद अपने हाथ में भी होता है, लेकिन हल्की फुल्की ज़िंदगी बसर करें। बहुत थोड़े दिन रहना है हमने इधर, ये सिर्फ एक टेम्प्रेरी हमारा एक रेजिडेंस है, हमने यहाँ से आगे जाना है। अल्लाह ताला कहते हैं जब इकामत में होते हो, जब सफ़र में हो, दोनों हालतों में तुम अपने आप को हल्का फुल्का पाते हो। वमिन अस्वाफिहा, अस्वाफ चाहिए सूफ की जमा, स्वाद वफा, सूफ कहते हैं भेड़ों की ऊन को, ये जो प्योर वूल होती है ना, वूलन चीज़ जिसको आप बोलते हैं अपनी ज़ुबान में, ये वही लफ्ज़ है कि तुम भेड़ों की जो ऊपर ऊन मोटी मोटी होती है उससे कुछ चीज़ें लेते हो। और अवबारी हा वबर से है, और अवबार कहते हैं ऊँट के बालों से बनी हुई चीज़ें। हमारे कल्चर में तो ये इतनी आम नहीं है इसलिए हमें जानते नहीं, लेकिन प्योर लेदर का जो लोग काम करते हैं उनको इन सारी चीज़ों का पता होता है कि कौन सी खाल किस चीज़ की बनी हुई है, कहाँ से बनी हुई है। और तीसरी चीज़ है अशआरी हा, ये बकरी के बालों की चीज़ों को कहते हैं। असासन, असास वैसे अमूमन कहते हैं घर के सामान को, बेसिक जैसे हम कहते हैं ना उसका तो असासा ही ये है, तो असासे में कोई आपके बिज़नेस की चीज़ें नहीं आती, या आपकी गाड़ी वगैरह दूसरी चीज़ें नहीं आती, आम इस्तेमाल की चीज़ें, कुर्सी मेज़ डोंगे ये वाली चीज़ें। वह मतान इलाहीन, ये लफ्ज़ इलाहीन पे गौर करने की ज़रूरत है कि बस एक ख़ास वक्त तक तुम यहाँ काम करोगे, इन चीज़ों से फ़ायदा उठाओगे, इसलिए इसको हल्का रखो और इनको अल्लाह की नेमत समझो। अब इसमें अल्लाह ने कोई नहीं कहा, आप कहेंगे देखा घर की बात तो कुरान में आई। अब आप देखिए कि अगर एक बंदा अल्लाह की रज़ा से हल्का फुल्का घर ही अफोर्ड कर सकता है तो वो हल्का फुल्का घर उसको खुशी दे देगा, और अगर एक इंसान अपने कंधों पे एक भारी बोझ डाल देता है ऐसे घर का कि जिसका सिर्फ वो खरीदना ही नहीं बर्दाश्त कर सकता, बाद में उसका संभालना कहाँ करेगा, तो क्या करना है ऐसे को। इलाहीन, चंद दिन की तो बात है, एक मुझे कॉल याद आ गया कि हज़रत ईसा अलैहिस्सलाम के दौर में एक बूढ़ी अम्मा थी, तो वो आई और कहने लगी कि मेरे बच्चे देखो कितनी जल्दी मर गए, एक मेरा बेटा जो है वो 100 साल का होके मर गया, दूसरा बस 200 साल का होके मर गया, क्योंकि उस दौर में लंबी उम्र थी अम्मा को, फिर भी ये थोड़ी लगी। तो हज़रत ईसा अलैहिस्सलाम ने फरमाया कि अम्मा तुम शुक्र करो कि तुम्हारे बच्चों की इतनी लंबी उम्रें हुई, हमारे बाद एक ऐसी उम्मत आने वाली है कि जिनकी शान तो बहुत बुलंद होगी लेकिन उनकी उम्रें बड़ी थोड़ी होंगी, और इशारा था उम्मत मोहम्मदिया की तरफ सल्लल्लाहु अलैहि वसल्लम। तो उस माई ने कहा कि अच्छा फिर तो वो मट्टी के घरों में रहेंगे, 50-60 साल की उम्र है, फिर उन्होंने घर बना के क्या करना है, वो तो आगे की तैयारियों में होंगे। इलाहीन, सामान 100 बरस का पल की खबर नहीं, कभी कोई दुनिया से जाए और जब उसकी चीज़ें बेकीमत होके बटती हैं ना, उस वक्त तसव्वुर में अपनी चीज़ों को लाएं, अपने कपड़ों को लाएं कि मेरे कपड़े कौन लेगा, हर कपड़ा बनाते रखते हुए सोचा करें कि मेरे बाद ये कौन लेगा, क्या सोचेंगे लोग मेरे मरते ही कि इतना इसने झाड़ झंकार जमा किया हुआ था, इतना कुछ था, फिर लोग लेते हुए खुश नहीं होते, चुपके चुपके कह रहे थे क्या था, दुनिया में कभी इस्तेमाल तो किया नहीं, इतनी दफ़ा आए थे घर में इनके, कभी इन बर्तनों में खिलाया तो है नहीं, फिर माएँ रोती हाय बरत नहीं सकी, इसलिए कुछ बरत लें, इस्तेमाल कर लें ताकि बाद में कोई रोए ना। जिनको मिलना वही कहते हैं अब सारा सदका ही कर दो, हमें दुनिया में नहीं मिला, ज़िंदगी में नहीं उनकी मिला, अब क्या हमने करना इसको लेकर। तो दुनिया की ज़िंदगी को इलाहीन रखेंगे इंशाल्लाह ज़िंदगी आसान होगी। फिर एक और नेमत की तरफ इशारा, वल्लाहु जाला लकुम मिम्मा खलक ज़िलालम व जाला लकुम मिनल जिबाल अकनाना, और अल्लाह ही ने बनाए हैं तुम्हारे आराम के लिए इन चीज़ों के साए जिनको उसने पैदा किया, और उसी ने बनाई हैं तुम्हारे लिए पहाड़ों में पनाह गाहें, व जाला लकुम सराबील तकीकुमुल हर्रा, और उसने बनाए तुम्हारे लिए ऐसे लिबास जो बचाते हैं तुमको गर्मी से, व सराबील तकीकुम बसकुम, और कुछ ऐसे आहनी लिबास जो बचाते हैं तुमको लड़ाई के वक्त। क्यों बनाए ये सारे लिबास, कज़ालिका युतिम्मु निअमतहु अलैकुम लअल्लकुम तुस्लिमून, इसी तरह वो पूरा फरमाता है अपना एहसान तुम पर ताकि तुम सरे अतात खम कर दो। अब देखिए कि एक एक आयत के अंदर ऐसे लगता है कि एक एक पैकेज है ना, पीछे घरों के मतलब चीज़ें थी, इसके अंदर अल्लाह की ज़ात ने कपड़ों लिबास की मुख्तलिफ कैफियात का तस्करा किया। पहली बात तो इसमें बता दी कि तुम्हारे लिए अल्लाह ताला ने जो कुछ पैदा किया उनके साए भी बनाए हैं। साया बनाकर इंसान को किस चीज़ का एहसास दिया कि जिस तरह तुम्हारा साया ज़मीन पर आता है इस तरह तुम्हें भी अल्लाह के आगे झुकने की कोशिश करनी चाहिए। ये ना सोचो कि तुम बहुत बड़े हो गए और तुम्हें अल्लाह ताला ने इतना बड़ा कर दिया और अब तुम किसी चीज़ की ज़रूरत ही नहीं महसूस करते, बल्कि महसूस किया करो। और फिर उसके बाद वजाल लकुम मिनल जिबाली अखनानन, पहाड़ों में उसने अखनान बनाए। अखनान जो है ना, ये कन्नून से है, काफ नून नून इसका रूट है। उर्दू में बोलते हैं ना कान, ये कान नहीं जो हमारा कान वाला है, कानों में से नमक निकलता है, नमक की कानें खेड़ा में जो हैं या इस तरह की चीज़ें उसको कहते हैं, और छुपी हुई चीज़ को कहते हैं। इशारा है इसमें माइंस की तरफ के पहाड़ों के अंदर अल्लाह ताला ने इतना कुछ रख दिया, क्या कुछ वहाँ तुम्हें दिखता है, ये अल्लाह की रहमत नहीं है? पहाड़ों के अंदर उसने छुपाए हुए गारों को भी कहा गया। एक बड़ी खूबसूरत ईमेल किसी ने भेजी कि बहुत ही अजीबोगरीब किस्म के गार थे पहाड़ों के अंदर, इस तरह से बने हुए। मौका मिला कभी तो आपको दिखाऊंगी कि कैसे अल्लाह की कुदरत दिखती है। कोई दुनिया में भी बाहर इतने खूबसूरत होल्स नहीं कर सकता जो दुनिया में मुख्तलिफ पहाड़ों के अंदर हैं। अल्लाह ताला ने ये सारी पनागाहें, ये सब चीज़ें क्यों बनाई? इंसान तुम्हारे लिए। कहीं से सोना निकलता है, कहीं से चांदी निकलती है, कहीं से कुछ निकलता है। और अगर देखा जाए तो इस दुनिया में हमारा भी तो यही मामला है ना। अल्लाह ताला ने इस छोटी सी दुनिया के अंदर हमको बसा दिया और कल यहाँ से हमें निकाल कर ले जाएगा। और इस तरीके से एक इंसान अपने आप को बेबस महसूस करता है। मैंने कल एक छोटा सा सेशन होता है ऑनलाइन पे, तो उसमें एक छोटा सा आर्टिकल पढ़ाया कि इंडिया में एक कान थी जिसमें कोयला होता था, तो बहुत अरसे से वहाँ कोई कुछ नहीं हुआ, तो लोगों ने समझा कि इसमें से कुछ नहीं निकलना तो इसको छोड़ देते हैं, और उससे तकरीबन 80 फीट के करीब एक और गड़ा खोद लिया। उनका ख्याल था कि उसमें कुछ नहीं है, इधर होगा, हालांकि उसके अंदर पानी भरना शुरू हो चुका था, जिनको नहीं पता था। और ये सोचते थे कि अगर कभी वो कान फट भी गई कोयले की वजह से तो हम महफूज हैं। लेकिन एक दिन अचानक एक धमाका हुआ और 60 फीट चौड़ा शिगाफ जो पड़ा, और वो पहली कान भी गई, और इस कान में जो लोग काम कर रहे थे 300 कितने मजदूर और इंजीनियर, वो सारे मारे गए। तो उसका थीम जो दिया गया था वो क्या था कि इस वक्त आज हमारी इस दुनिया और आखिरत के बीच में भी एक ना नज़र आने वाली पतली सी दीवार है, और एक धमाके से वो टूटेगी और वो धमाका हमारी मौत का होगा। आज हम इस दुनिया की छोटी सी कान में बैठे हुए हैं, और जब हमारी मौत आएगी तो बस इस दीवार के पीछे, जैसे मैं यहाँ बैठी ना तो इस पर्दे के पीछे बाहर रोड है, इसी तरह मेरी मौत एक ऐसी ना नज़र आने वाली दीवार है, जो ही वो दीवार गिरेगी मुझे उधर की चीज़ें दिखनी शुरू हो जाएंगी। असल बात यह कि नज़रें आगे लगाने की ज़रूरत है, कि इस दुनिया में रहते हुए तुम इसी में खो जाते हो और आखिरत के लिए तुम्हारे पास कुछ भी नहीं, इसकी तुमने कमी तैयारी की। कब अजाल लकुम सराबील तकीकुमुल हर्रा, और उसने बनाए तुम्हारे लिए ऐसे लिबास। सराबील जो ये सिरबाल की जमा है, कुर्ते को कहते हैं, कपड़ों को कहते हैं। अल्लाह ताला कहते हैं कभी तुमने देखा कि मैंने तुम्हें कैसे खूबसूरत कपड़े दिए, कुर्ते दिए जो तुम्हें गर्मी से बचाते हैं? ये कौन से कपड़े होते हैं जो इंसान को गर्मी से बचाएं? हमने तो देखा है कि गर्मियों में वैसे ही कपड़े उतार दो। अब देखिए कि आम तौर पे हमारे यहाँ तस्वुर क्या है कि कपड़े सर्दी से बचाते हैं, और जब सर्दियाँ आती हैं तो कहते हैं मोटे कपड़े पहनो, और जब गर्मी आती है तो खुद अपने बच्चों की टांगें नंगी कर देते हैं, बाजू भी नंगे करते हैं, फिर बड़े होके वो खुद ही कर लेते हैं नंगे। हालांकि अल्लाह ताला ने यहाँ एक बहुत गहरा उसूल बता दिया कि सर्दियों में तो कपड़े पहनोगे पहनोगे, गर्मियों में भी तुम्हें कपड़े फ़ायदा देंगे। बहुत देर तक ये नज़रिया रहा कि गर्मियों के अंदर अपनी स्किन को एक्सपोज कर दो तो गर्मी कम लगेगी। इस वक्त साइंस ने इस चीज़ को डिस्कवर किया कि सर्दी में जिस तरह कपड़ों की ज़रूरत होती है, गर्मी में भी स्किन के ऊपर कपड़े होने चाहिए स्पेशल। इस तरह के अब वो लिबास तैयार कर रहे हैं, बल्कि अगर वो बात लंबी हो जाती है, वरना आपको पूरी उसकी कहानी सुनाऊँ कि किस तरीके से इस वक्त वेस्ट इस चीज़ पर परेशान है कि उनकी औरतों में और उनके मर्दों में स्किन का कैंसर बढ़ता जा रहा है। और उसकी वजह क्या है कि जब हमारी स्किन डायरेक्टली एक्सपोज होती है सूरज की रश्मियों से, जिससे स्किन के अंदर पिगमेंट्स बनते हैं और उसकी वजह से स्किन कैंसर होता है। अब इन्होंने इस किस्म के लिबास बनाने, नंगा रहने को दिल तो बहुत चाहता है ना, क्योंकि जिस्म दिखाना जो है, अब ट्रांसपेरेंट कपड़े बना रहे हैं कि जो गर्मियों में पहन लें, या इवन अब आप देखिएगा कि सर्दियों में भी पहनेंगे। मैं तो बाज़ दफ़ा हैरान होती हूँ, अकल भी मारी भी लगती है, ऐसे चीज़ों को देखते हुए भी तकलीफ ही होती है कि आप -20 में निकले हुए, टांगे आपकी फिर नंगी हैं। सर पे आप टोपी पहन लें, नीचे शूज़ पहन लें, और आधी टांगे आपकी नंगी हैं। शौक है ना पहनने का, तो आप वो इस किस्म के कपड़े बना रहे हैं कि देखने में लगे कुछ नहीं पहना हुआ, लेकिन एक शील्ड होगी। पहले दौर में आपने सुना होगा, दौर के आज भी ऐसे ही है, सन ब्लॉक क्रीमें यूज़ करते हैं ये लोग बहुत सारी ना, स्किन कैंसर नहीं होगा और आपकी स्किन ख़राब नहीं होगी, लेकिन आज उसको भी फेल कर दिया, कहते हैं उससे फ़ायदा नहीं होता। बल्कि उन्होंने जो चीज़ रिसर्च में साबित की है वो कहते हैं कि औरत का जो फेस है इसके ऊपर जब सूरज की रोशनी डायरेक्ट पड़ती है ना, तो उसकी वजह से बहुत ज़्यादा स्किन की बीमारियाँ आती हैं। और अब वो इस किस्म के कुछ कैप्स बना रहे हैं, यानी आप इमेजिन करें अगर उस सारी चीज़ को जो मैं मतलब इससे आपको बताना चाह रही हूँ कि सर के ऊपर एक ऐसे कैप्स ही पहना के और फिर उसके आगे कुछ एक छोटा सा कपड़े का टुकड़ा लटकाएंगे और लोग उसको पहनेंगे, देखिएगा। अल्लाह के नबी ने 1400 साल पहले उसका नाम नकाब रख दिया तो लोग आज भी नहीं पहनना चाहते। मैं पढ़ रही थी, सुन रही थी, हंस रही थी। मैंने कहा कि इतनी मुसीबत क्या, मान जाओ मुसलमान होना है। तासुब की दीवारें हैं ना, तासुब नहीं मानने देता, अंदर से दिल माने हुए हैं। इनको पता है कि मुस्लिम्स के अंदर, मुस्लिम मुल्कों में, मुस्लिम खवातीन में कैंसर स्किन का इतना आम नहीं है। और जो लोग आप देखें कि ऐसी जगह अपनी स्किन को एक्सपोज करते हैं, आप उनके देखें स्किन पे, उन पे निशान भी बहुत होंगे और क्या क्या तकलीफ़ें होती हैं। तो अल्लाह कह रहा है तकीकुमुल हर्रा, मरोगे नहीं गर्मी से, कपड़े पहन लोगे तो कुछ नहीं होगा। और मैं सोचती हूँ कि बल्कि जितना एक इंसान अपने आप को इस्लामिक अटायर में लोगों के सामने रखे, इवन गर्मी में, मसलन अगर आप निकाब करते हैं या अगर आप अबाया पहनते हैं, तो गर्मी के वक्त में अपने आप को ज़्यादा कूल फील करें दूसरों के सामने। अपने आप को ये ना कि हाय गर्मी, हाय गर्मी, अगले को गर्मी लगेगी आपको देखकर, लेकिन आप अपने आप को रिलैक्स फील करते हैं। तो अल्लाह ताला कहते हैं कि देखो तुम्हें गर्मी से बचाने वाले लिबास दिए, वह सराबील तकीकुम बासकुम, और वो लिबास जो तुम्हें लड़ाई में बचाते हैं। ये कौन से? ज़रहे, आहनी लिबास, जो पहले दौर में भी मुख्तलिफ तरह से पहनाए जाते थे। आपने कभी भी कोई अगर ऐसा तारीखी ड्रामा देखा हो तो चेन सी लटक रही होती हैं जो पहनी जाती शील की तरह, कि अगर कोई तलवार लगाए, या कुछ हौद बोलते हैं जो सर के ऊपर पहनते हैं, इस तरह कमीज़ के ऊपर पहनी जाती हैं ज़रहे, उसकी तरफ इशारा है कि आखनी लोहे के बने हुए लिबास जो तुम पहनते हो, ये क्या सारी नेमतें नहीं? ऐसे लग रहा है कि सूरत नहल में अल्लाह ताला इतनी बारीक चीज़ों की बात करते हैं कि जिसको वाकई एक बंदा सोचता भी नहीं। कितनी दफ़ा हमने कभी सोचा इस बारे में कि वाकई जो ज़रा है वो भी कोई एक इंसान के लिए नेमत है और लिबास भी नेमत है। कहा कज़ालिक युतिम्मु नेमतहु अलैकुम लअल्लकुम तुस्लिमून, इसी तरह वो पूरा फरमाता है अपना एहसान तुम पर ताकि तुम मुसलमान हो जाओ, तुम सबमिट कर दो, तुम झुक जाओ। अल्लाह अपनी बारिशों का मीह तुम पर बरसा रहा है, हर छोटी बड़ी ख्वाहिश का तुम्हारे वो ख्याल रख रहा है, तुम्हारी हर ज़रूरत का वो ख्याल रखता है ताकि तुम झुक जाओ, तुम अक्कड़ छोड़ दो, तुम अल्लाह की इताअत को अपना शौहर बना लो। एहसान शनासी का तकाजा क्या है? कि अल्लाह की बात मान लो, और अगर नहीं तो फिर तुम सोचो कि तुम्हारे साथ होगा क्या। यही असल में अल्लाह ताला बंदे से चाहता है कि जहाँ भी जाए, गर्मी हो, सर्दी हो, धूप में हो, साए में हो, पहाड़ की ओट में हो, हर लम्हे उसको ये बात याद रहे कि मैंने अल्लाह के आगे मुस्लिम बनना है। वरना अगर पानी बरसे तो तुम कहाँ जाओगे, बर्फ़ के तूफान आने लगे, तुम्हें सर छुपाने की जगह ना मिले। अल्लाह ने उनके लिए भी घर बना दिए गारों की सूरत में, जिनके पास घर नहीं कि तुम अपने आप को छुपा लो। इसलिए एक इंसान अगर अल्लाह की नेमतों का हक अदा करेगा, अल्लाह ताला उसको बहुत कुछ देगा, और बाकी रह गई बात नहीं तो ना सही। फ़ैन तवल्लौ फ़इन्नमा अलैका अल्बलाग, फिर भी इतने रोशन दलाइल सुनने के बावजूद वो मुंह फेर लें तो फिर फ़िक्र की ज़रूरत नहीं है। आपके ज़िम्मे तो पहुंचा देना था कौन सा? बलागुल मुबीन, बात को खोल खोल के पहुंचा देना, यानी इनके बस शऊर को बेदार कर दो और उसके बाद चलते जाओ आगे। ये वो लोग नहीं है कि जिनको पता नहीं है कुछ, सब पता है। यारिफूना नेमतल्लाही, ये अल्लाह की नेमत को पहचानते हैं। वो कौन सी थी? नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। दूसरे पारे में भी हमने कल पढ़ा यही बात कि लअल्लकुम तहतदून, अल्लाह तुम पे तो अपनी नेमत पूरी करना चाहता है, और वो नेमत क्या है? अल्लाह के नबी की नेमत, इस्लाम की नेमत, दीन इस्लाम के मुताबिक ज़िंदगी बसर करने के असूल बताने की नेमत। लेकिन लोगों को नेमते नेमते क्यों नहीं लगती? इसलिए कि बीच में रुकावटें होती हैं। लिहाजा नेमत को पहचानने के बाद करते क्या हैं? थुम्मा युनकिरू नहा, फिर वो उसका इनकार कर देते हैं। नहीं नहीं, हम नहीं मानते, नहीं हमसे इतनी पाबंदियाँ नहीं बर्दाश्त होती, मुसलमान हो जाएंगे, ये होगा, वो हो जाएगा, लिहाजा इनकार करते हैं। वअक्सरुहुमुल काफिरून, और इनमें से अक्सर काफिर हैं। इनकार की वजह ये नहीं है कि बात समझ नहीं आई, ये नहीं है कि इनको अल्लाह के एहसानात की खबर नहीं, बल्कि वजह क्या है कि मानना नहीं चाहते। तो ना माने, कल क़यामत का दिन सामने रख लें, एकदम अल्लाह ताला मैदान महशर में ले जाते हैं इंसान को कि वयौमन अबअसु बिन कुल्ली उम्मतिन शहीदा, और क़यामत के दिन हम उठाएंगे हर उम्मत से एक गवाह। ثم لا يوزن للذين كفروا ولا هم يستعتبون, اور تب ان لوگوں کو اجازت نہیں ہوگی جنہوں نے کفر کیا، اور نہ ان سے توبہ کا مطالبہ کیا جائے گا۔ آج نہ مانے، جانتے بوجھتے اللہ کی نعمتوں کا انکار، رسول کا انکار، اسلام سے خلاف زندگی، قیامت کے دن کیا ہوگا جب انبیاء اکرام ان کے خلاف گواہی دیں گے کہ اللہ ہم نے اپنا پیغام دے دیا تھا، اب انہوں نے نہیں مانا تو ہم کیا کرتے؟ ہم نے ہر ممکن کوشش کی، ہر چیز کہی، لیکن یہ لوگ مان کے نہ دیتے تھے۔ اس سے پتہ چلتا ہے کہ صرف پیغام پہنچانا ذمہ داری ہے، اس کے بعد کوئی مانے کوئی نہ مانے، اس کی مرضی، وہ خوشی سے نہ مانے۔ کل قیامت کے دن لا یستعتبون، اس لفظ کے دو تین مختلف معنی ہیں۔ اگر آپ اس کا روٹ دیکھیں تو عین تا با روٹ ہے اس کا۔ ایک تو اس کا مطلب یہ بنتا ہے کہ اس روز بڑی کوشش کریں گے کہ اللہ کو راضی کر لیں، لیکن اس کوشش کو ٹھکرا دیا جائے گا۔ عین تا با جو ہوتا ہے نا، اتبن اتبن، اس کا معنی ہوتا ہے ناراضگی۔ جب کوئی شخص کسی پر ناراض ہو تو کہتے ہیں اتب علیہ یا اتب، اور جب کوئی شخص اپنی ناراضگی کا اظہار کرے تو کہتے ہیں آتبہو، یعنی اس میں اصل میں اعتاب کا لفظ پایا جاتا ہے ناراضگی کا، کہ کوئی بندہ اس دن اپنے آپ کو خوش نہیں پائے گا، وہ اس ناراضگی سے نکلنا چاہیں گے، تو وہاں وہ اللہ تعالیٰ کو راضی کرنے کی کوشش کریں گے لیکن ٹھکرا دی جائے گی، کیونکہ دنیا میں موقع مل چکا تھا اور انہوں نے اس کو ضائع کر دیا۔ دنیا دار العمل ہے، آخرت دار الجزا ہے۔ دار الجزا میں جا کے یہ کہنا کہ ہمیں ایک موقع دیا جائے، بالکل اس طالب علم کی طرح جو پڑھائی کے وقت پڑھے نہ اور رزلٹ والے دن جا کے کھڑا ہو کے کہہ دے کہ پلیز آج مجھے ایک دفعہ پھر ٹیسٹ دینے کا موقع دے دیا جائے۔ اسی طرح یستعتبون کا ایک معنی جو کیا گیا، وہ کیا کیا گیا؟ توبہ قبول نہیں کی جائے گی ان کی۔ کوشش تو وہ کریں گے کہ ہم توبہ کریں، لیکن ان کی توبہ قبول نہیں کی جائے گی۔ یہ دنیا فرسٹ اینڈ لاسٹ چانس ہے کسی کا اللہ کو راضی کرنے کا اور اپنے گناہوں پہ معافی کا قلم پھروانے کا۔ وہاں جا کے ہوگا کیا؟ وَإِذَا رَأَى الَّذِينَ ظَلَمُوا الْعَذَابَ، اور جب دیکھ لیں گے وہ لوگ جنہوں نے ظلم کیا ہوگا عذاب آخرت کو، فَلَا يُخَفَّفُ عَنْهُمْ، نہ وہ ان سے ہلکا کیا جائے گا، وَلَا هُمْ يُنذَرُونَ، اور نہ ان کو مزید مہلت دی جائے گی۔ ہلکا نہ کیا جانے کا مطلب کیا ہے؟ کہ ایک تو وقفہ نہیں آئے گا، اس میں مسلسل ہوگا عذاب، کنٹینیوس عذاب ہوگا، اور دوسرا کیا ہے کہ ڈھیل نہ دی جائے گی ان کو کوئی بھی، ان کو فوراً لگاموں سے پکڑ کر زنجیروں میں جکڑ کر جہنم میں پھینک دیا جائے گا اور توبہ کا موقع نہ دیا جائے گا۔ ساری زندگی موقع اتنے ملے، انہوں نے ضائع کر دیے، اور ایسے وقت پہ پھر اللہ پکڑے گا ان کا، ٹیمپریچر کم نہیں کیا جائے گا، ایک دم ان جہنم میں ڈال کے بس بند کر دیا جائے گا، اور وہاں پھر ان کو یاد آئیں گے اپنے وہ کرنی والے، وہ بزرگ جن کو یہ یاد کرتے تھے۔ وَإِذَا رَأَى الَّذِينَ أَشْرَكُوا، اور جب دیکھیں گے مشرک اپنے ٹھہرائے ہوئے شریکوں کو، شُرَكَاءَهُمْ، اپنے شریکوں کو، قَالُوا رَبَّنَا هَؤُلَاءِ شُرَكَاؤُنَا، تو بول اٹھیں گے اے رب یہ ہیں ہمارے شریک، الذین کنا ندعو من دونک، جن کی پوجا ہم تجھے چھوڑ کر کرتے تھے، یعنی تیری بجائے ہم جن کو پوچھتے تھے وہ یہ ہیں۔ فَأَلْقَوْا إِلَيْهِمُ الْقَوْلَ إِنَّكُمْ لَكَاذِبُونَ، تو وہ شریک ان کو جواب دیں گے کہ بے شک تم جھوٹ بول رہے ہو۔ امیجن کریں، یہی چیز بالکل پیچھے ہم پڑھ چکے ہیں کہ دنیا میں ساری زندگی جو لوگ دوسروں کے در پہ جھکتے رہے، ان لوگوں کو کل قیامت کے دن اللہ تعالیٰ کے سامنے جب پیش کیا جائے گا تو وہ لوگ اپنی بے گناہی ثابت کریں گے۔ دیکھیے کہ دنیا میں ہر مشرک کسی کو بھی اگر پوچھ رہے نا، تو پوجے جانے والے بزرگ دو طرح کے ہوتے ہیں، ایک وہ ہوتے ہیں جنہوں نے اپنی زندگی میں ہی یہ کہا ہوتا ہے کہ ہمارے بعد ہمیں پوجنا، ان کا تو حال وہی ہوگا جو ان کے مریدوں کا ہوگا، لیکن ایک دوسری قسم کے بزرگ بھی ہوتے ہیں جو خود نہیں کہتے، اپنی زندگی میں نیکیاں کرتے رہے، وہ داتا حجویری کے نام کے ہوں، وہ عبدالقادر جیلانی کے نام سے ہوں، وہ عبداللہ شاہ غازی کے نام سے ہوں، اللہ کو پتہ ہے ان کے کیا مقام ہے، لیکن اگر وہ نیک بزرگ ہیں اور بعد میں لوگوں نے ان کی نیکی کی وجہ سے ان کو پوجا، تو وہ کل آ کے یہ بات کہہ دیں گے کہ اللہ ہم نے کب کہا ان کو لکاذبون، یہ جھوٹ بول رہے ہیں، ہم کب کہہ کے گئے تھے ہمیں پوجیں۔ اسی میں حضرت عیسیٰ علیہ السلام بھی آئیں گے۔ دیکھیے، اگر فرشتوں کو لوگ پوجتے تھے، فرشتے تو ویسے ان چیزوں سے بے نیاز ہیں، لکڑی پتھر کے بت تھے وہ تو بول ہی نہیں سکتے، पीछे रह जाते हैं वो लोग जिन्होंने कहा नहीं था लेकिन लोग उनके पीछे पड़े हुए थे, तो वहाँ जाके वो ये गवाहियाँ पेश कर देंगे कि अल्लाह ताला हम नहीं कह के गए थे, ये तो इन्होंने खुद ही हमारी नेकियों को दलील बनाकर पूछना शुरू कर दिया, लिहाजा ये झूठ बोल रहे हैं। व अलकौ इल्लाह यौम इज़्न सलम, वो पेश करेंगे बारगाह इलाही में उस दिन अपनी आजजी। व दल्लानहुम मा कानु यफ्तरून, और फरामोश हो जाएंगे इनसे वो जो बहतान बांधा करते थे। यानी ऐसे बुज़ुर्ग जो थे, जो नेक थे, वो क़्यामत के दिन अल्लाह के सामने अपनी बेबसी का इजहार करेंगे कि अल्लाह ताला प्लीज़ हमें ना पकड़िए, हमारा कोई कसूर नहीं, हमने कुछ नहीं कहा था, हम तो मजबूर थे, हम तो मर गए थे, अब कोई हमें बाद में पूछने लग गया तो हमने कब उनको कहा था। सूरह यूनुस की आयत 29 में भी हम यही बात पढ़ चुके कि वो कहेंगे कि इन कुन्ना इबादतिकुम लगाफिलीन, हमें नहीं पता तुम हमारी कब्रों पे आके फूल चढ़ाते थे, इतर की बारिश करते थे, मन्नतें मानते थे, हम कब तुम्हें कह के गए। फिर सूरत अलहकाफ़ की आयत 5 और 6, सूरत मरियम आयत 81 से 82, और सूरत अलनकबूत की आयत नंबर 25 और सूरत काहफ की आयत 52 में भी यही मजमून आता है। बार बार आपको कुरान पाक में ये बात समझ आती है, फिर भी देखिए लोग कुरान भी पढ़ते हैं और फिर शिर्क करते हैं। चलिए एक तो आमतुन्नास है ना, वो तो जानवरों की तरह जिधर किसी ने पीछे लगाया लग जाता है बंदा, वो तो बिल्कुल अकल इस्तेमाल नहीं कर पाते, वो तो बेचारे मजबूर है क्योंकि उन्होंने खुद तो पढ़ा नहीं, बहुत सारों को तो आता भी नहीं पढ़ना लिखना, वो तो अपने दीन वालों से पूछें। लेकिन सोचिए कि वो दीनदार जो कुरान पढ़ने का या दीन का दावा भी करते हैं फिर लोगों को शिर्क की दावत देते, उनका क्या हाल होगा, वो तो जानते बूझते झूठ बांध रहे हैं ना। इसीलिए अल्लाह ताला ने फिर आगे कहा अल्लज़ीन कफरू, ऐसे लोगों ने कुफर किया है, नशुक्री की, मुसलमान थे और इस्लाम नहीं सीखा, कुरान नहीं पढ़ा, दीन नहीं सीखा तो भी कुफर किया। वसद्दू अन सबीलिल्लाह, और दूसरों को भी अल्लाह की राह से रोका। रोकते हैं ऐसे मुशरिक लोग अल्लाह के राहों से, बहुत रोकते हैं लोग, तो खुद ही रुक जाते हैं उनका सहारा लेके, क्योंकि उनके बताई हुई बातों में बड़ी ज़िंदगी आसान होती है, जो चाहो करो, आके एक न्याज का लड्डू खा जाओ, आ जाओ और एक तुम पैसे दे जाओ और तुम ये चढ़ावा चढ़ा जाओ और जो मर्जी करो, किसको ये दीन नहीं चाहिए, आप क्यों यहाँ 4 घंटे बैठे हैं, आप के इधर आने जाने में जितना वक्त लगे, जितना आपको बैठ के मेहनत करनी पड़े, टेस्ट देनी पड़े, इसके बदले में आपसे कोई कहे कि हर रोज़ के कोई 50 करोन कहीं डाल दें करें तो मेरे हाल आप खुशी से डाल दें कि चलो भाई छोड़ो, इतना किराया लगा के बैठ के जाके करना है तो जब 50 करोन दे के जान छूट रही है, हम क्यों इतनी जान पे लें। आप देखिए कि इंसान पैसा लगा लेता है, जान लगानी बड़ी मुश्किल होती है, हम कहते हैं छोड़ो किसी और से काम करा लो, अब खुद कहाँ हाथ रगड़ते रहेंगे। बिल्कुल इसी तरह यहाँ भी अल्लाह ताला बता रहे हैं कि वो लोग जो दुनिया में लोगों को दीन से रोकते थे, ज़िदना हुम अज़ाबन, अल्लाह उनके अज़ाब को बढ़ा देगा, हमने बढ़ा दिया उनका अज़ाब, फौकल अज़ाबी, इनके पहले अज़ाब के ऊपर, एक तो अपनी गुमराही का अज़ाब, दूसरा दूसरों को रोकने का अज़ाब, उनके गुनाहों का अज़ाब, और अल्लाह ताला के दीन को प्ल्यूट करने का, दीन को गंदा करने का अज़ाब। क्यों? बीमा कानु यफसिदून, क्योंकि वो फसाद करने वाले थे। ऐसे लोग जो दुनिया में लोगों को ऐसी लोरियां देते आए दीन के नाम पे, कल क़्यामत के दिन ऐसे लोगों के लिए हुज्जत होगी क्या। व यौम नब असुफी कुल्ली उम्मतिन शहीदन अलैहिम अलैहिम इन अनफुसिहिम, और वो दिन बड़ा हौलनाक होगा जब हम उठाएंगे हर उम्मत में से एक गवाह इन पर, इन्हीं में से, और हम ले आएंगे आपको बतौर गवाह इन सब पर, किसको, नबी सल्लल्लाहु अलैहि वसल्लम को। वनज़्ज़लना अलैकल किताब तिबयानन, और हमने उतारी है आप पर ये किताब, तफसीली बयानात वाली, खोल कर बातों को बयान करती है हर चीज़ को। वह हुदन व रहमा, और हिदायत और रहमत भी है। वह बुशरा, और खुशखबरियाँ हैं किसके लिए, लिल मुस्लिमीन, मुसलमानों के लिए, मानने वालों के लिए। कल क़्यामत के दिन जब कौमें नहीं मानेंगी तो अल्लाह ताला दूसरे अंबिया कराम को लाएगा, हर नबी की कौम नबी को झुठला देगी, फिर नबी की गवाही अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम देंगे। पीछे भी हम शिफात की रिवायत तफसील से पढ़ चुके कि क़्यामत के दिन फिर उम्मत मुस्लिमा और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो दूसरे नबियों के सच्चा होने की गवाही देंगे, और उस दिन उम्मत मुस्लिमा गवाही देगी, और यही है उम्मत वसत। इसी पे हमने अपनी कल एक क्लास में बात की है कि मुसलमानों को अल्लाह ने कितना बड़ा मनहज दिया कि ये अल्लाह और बंदों के बीच में कड़ी बन गई कि वो लोगों को अल्लाह की किताब देगी, تو ایسی امت کو اللہ تعالیٰ ایک خاص میسج دیتا ہے، ایک خاص احساس دیتا ہے کہ تم شہادت حق کا کام کرو گے، زندگی بھر شہادت حق کا کام کرو، اللہ موت بھی شہادت کی دے دے گا، اور زندگی تم نے اپنے نفس کی غلامی میں کی تو موت کیسی ہوگی، یہ ہر ایک سوچ سکتا ہے۔ کل حال کیا ہوگا اس وقت جب لوگ وہاں کھڑے ہوں گے اور اللہ کے نبی گواہی دے رہے ہوں گے اور اللہ کے نبی کی امت گواہی دے رہی ہوگی۔ اسی لیے اللہ کے نبی رویا کرتے تھے، پوری پوری رات اب سورۃ نساء کی آیت پڑھ کے رو رہے تھے کہ اللہ کیا بنے گا جب تو مجھے گواہ بنائے گا۔ وہ جی نہ بھی کب شہید نہ لاہا اولائی، ان کے اوپر گواہ آپ کو لایا جائے گا، امتوں پر، نبیوں پر، پچھلے لوگوں پر، کہ بتاؤ یہ کیا کرتے آئے، کیا حضرت نوح نے اپنا پیغام دیا تھا، کیا حضرت صالح نے دیا تھا۔ قومیں تو صاف مکر جائیں گی، کہیں گی کوئی نوح نہیں آیا، کچھ نہیں ہوا، کیونکہ جو دنیا میں نہیں مانتے وہ وہاں جا کے کہاں مانیں گے۔ کہا آیا تھا، ہم نے بیان کیا، وَنَزَّلْنَا عَلَيْكَ الْكِتَابَ، ہم نے کتاب کھولی تھی، نَزَّلَ يُنَزِّلُ تَنزِيل، تھوڑا تھوڑا کر کے نازل کیا۔ آج قرآن کو ہی دیکھ لیں، اللہ تعالیٰ نے اس کو 23 سال کے عرصے میں نازل کیا، اور تبیانن کا لفظ بھی بیان سے ہی ہے، با یا نون اور تا لگ گئی تو اور اس میں خوبصورتی آ گئی کہ ہر چھوٹی بڑی ڈیٹیل اس میں دے دی، جس کی انسانوں کو ضرورت تھی زندگی میں گزارنے کے لیے، اعمال کو دیکھنے کے لیے کیا کرنا ہے کیسے۔ اب اس میں کوئی دنیا کے علوم نہ بھی ہوں، لیکن دنیا کی کامیابی سے لے کے آخرت کی کامیابی کی بات ہے۔ اسی لیے فرمایا وہ خدا ہوں وہ رحمہ و بشرا، چار خوبیاں اس میں قرآن پاک کی، اور آپ کو تو بہت خوش ہونا چاہیے کہ اللہ تعالیٰ ہمیں اتنی پیاری کتاب کے ساتھ جوڑے ہوئے۔ اس کتاب کے اندر جب بندے کا دل لگ جاتا ہے نا تو اس کو ہدایت بھی ملتی ہے، کب؟ جب اس کو سمجھ کے اس کے مطابق زندگی بسر کرتا ہے، رحمت بھی ملتی ہے۔ بلکہ میں ایک ایک الگ بول دیتی ہوں، تبیان لکل شین، قرآن کے اندر باریک چیزوں کا، چھوٹی چھوٹی باتوں کی تفصیل ہے، یہ کیا ہے جب آپ اس کی تفسیر سنتے ہیں۔ ہدن کتاب کب بنتی ہے؟ جب آپ کو پتہ چلتا ہے کہ اس میں کیا ڈوز اینڈ ڈونٹس ہیں، گائیڈنس کے معنوں میں۔ رحمت کب ملتی ہے؟ جب اس کو صحیح پڑھتے ہیں، اس کے ساتھ فرشتے اترتے ہیں، آپ کو نیکیاں ملتی ہیں۔ اور بشرا کب بنتی ہے؟ جب اس پہ عمل کرتے ہیں۔ للمسلمین، ہر ایک کے لیے نہیں ہے۔ اور اس سے اگلی ایک ہی آیت اس پوری بات کی گواہی دیتی ہے کہ یہ کتاب دین کی ایک ایک چیز کو کھول کھول کے بیان کرنے والی ہے، اس لیے اس کے ساتھ بندے کا تعلق بہت زیادہ خوبصورت ہونا چاہیے، رسمی اور روایتی تعلق نہیں ہونا چاہیے۔ یہاں تک پہلے ہم تلاوت سنیں گے۔
والله جعل لكم من بيوتكم سكنا وجعل لكم من جلود الأنعام بيوتا تستخفونها يوم ظعنكم ويوم إقامتكم ومن أصوافها وأوبارها وأشعارها أثاثا ومتاعا إلى حين والله جعل لكم مما خلق ظلالا وجعل لكم من الجبال أكنانا وجعل لكم سرابيل تقيكم الحر وسرابيل تقيكم بأسكم كذلك يتم نعمته عليكم لعلكم تسلمون فإن تولوا فإنما عليك البلاغ المبين يعرفون نعمة الله ثم ينكرونها وأكثرهم الكافرون ويوم نبعث من كل أمة شهيدا ثم لا يؤذن للذين كفروا ولا هم يستعتبون وإذا رأى الذين ظلموا العذاب فلا يخفف عنهم ولا هم ينظرون وإذا رأى الذين أشركوا شركاءهم قالوا ربنا هؤلاء شركاؤنا الذين كنا ندعو من دونك فألقوا إليهم القول إنكم إنهم لكاذبون وألقوا إلى الله يومئذ السلم وضل عنهم ما كانوا يفترون الذين كفروا وصدوا عن سبيل الله زدناهم عذابا فوق العذاب بما كانوا يفسدون ويوم نبعث في كل أمة شهيدا عليهم من أنفسهم وجئنا بك شهيدا على هؤلاء ونزلنا عليك الكتاب بيانا لكل شيء وهدى ورحمة وبشرى للمسلمين.